रूथ 3 अध्याय रूथ 3 अध्याय हमने नाओमी को निर्देशन हमने लिया रूथ लाई तैयार होने को लगी नाओमी ले कई निर्देशन दिए नुहाओ तेल लगाओ लुगा लगाओ आपको तल जाओ बोज को खुट्टा को ओढ़ने उघार तीन ढल बाकी सब कुछ तुम्हें बताइने पांच पद र छ पद पैला हम हर तैं कई कुछ सीक्ने पांच पद र छ पद यहाँ लेखेको छ अनि उनले तिनलाई भनिन् तपाईले भन्नुभएको सबै कुरा म गर्नेछु अनि उनी तल खोलामा झरिन् आफ्नी सासुले उनलाई दिएको आज्ञा अनुसार सबै गरिन् आउनुहोस् छोटो प्रार्थना गरौँ प्यारो पिता रुख तिन अध्यायको बाँकी खण्डहरू पनि बुझ्न सहायता गरिदिनुहोस् शिक्षाहरू हामीलाई व्यवहारिक बनाइदिनुहोस् अनि हामीले हाम्रो जीवनमा गर्नुपर्ने कुराहरू हामी देख्न सकौँ ती कुराहरू जुन तपाईँको पुत्र ख्रिस्टद्वारा गर्दा तपाईँलाई मिठो बाँच्न आउँछ र तपाईँलाई मनपर्छ अनि उहाँमा भएर हामी जिउन चाहन्छौँ अनि यो सुन्दर उदाहरणहरूको लागि धन्यवाद छ पिता सिक्नलाई सहायता गरिदिनुहोस् मलाई पनि सहायता गरिदिनुहोस् प्रार्थना गर्छौँ प्रभु येशूको नाममा आमेन रुथलाई नाओमीले आज्ञा गर्छन् यसो गर अनि यहाँ बताएको छ रुथले भन्दैछ म सबै गर्नेछु छ पद बताएको छ सबै गरेको छ उसले सबै गरिन् यहाँबाट के सिक्छौँ भने साँचो प्रेम परमेश्वरको वचनको अधीनतामा रहन्छ अनि परमेश्वरको वचनको अधीनतामा रहनु नै साँचो प्रेम हो साँचो प्रेमले आफ्नै सेवा गर्दैन आफ्नै फाइदा पनि हेर्दैन नाओमीको हरेक सल्लाह निर्देशनलाई रुथले मानिरहेको छ अनि रुथले कसरी मान्छ भने नाओमीले भनेको हरेक कुरा मान्ने व्यक्ति त होइन एक अध्यायमा थाहा छ हामीलाई फर्क भनेको कुरा मानेको छैन तर जब रुथ चाहिँ परमेश्वरको इच्छामा जिउँदैछ र उसले ठिक सल्लाह दिँदैछ ऊ मानिरहेको छ हामीले कस्तो कुराहरूको आज्ञा पालन गर्ने थियो हामीले जान्छ सिक्नुपर्छ त्यसैले साँचो प्रेम भने यही हो साँचो प्रेम चाहिँ परमेश्वरको वचनको अधीनतामा रहन्छ अनि उसले त्यसै गरी आफूलाई आफूभन्दा अग्रजहरूको अधीनतामा सुम्पन्छ अनि जवान मानिसहरूलाई म यो शिक्षा दिन चाहन्छु तपाईँ ईश्वरीय विवाह चाहनुहुन्छ भने अधीनतामा बस्न सिक्नुहोस् परमेश्वरको वचनको अनि परमेश्वरको वचन अनुसार अगुवाहरूको अनि आफ्नो अग्रजहरूको यहाँ हामी रुथको आज्ञाकारिता देख्छौँ रुथले खालि आफ्नो सासुको कुरा मानेको मात्र होइन सासुको त मानेछ तर खालि सासुले भनेको भन्दैमा मानेको होइन तर परमेश्वरको वचनले भनेको हुनाले म यो कुरा मान्छु भन्दैछ किनभने रुथ विवाह गर्न हतार गरेको छैन तर वचनले नजिकको नातेदारबाट सबै छुटकारा पाउँछ भनेको छ भने म विवाह गर्न तयार छु अनि किनभने बोज चाहिँ एक वृद्ध मानिस थिए कति वृद्ध थाहा छैन तर उसले रुथलाई छोरी भनेर सम्बोधन गर्दैछन् अनि भन्दैछ तिमी जवान मानिसहरूको पछि पनि लागेन रुथ दस पद हेरौँ तब तिनले भने परम प्रभुबाट तिमी धन्य कि हौ मेरी छोरी किनभने सुरुमा भन्दा अन्तमा तिमीले बढी दया देखाएकी छौ किनकि तिमी जवान मानिसहरूको पछि चाहे ती गरिब हुन् चाहे धनी लागेन जवानहरूको पछि लाग्न सक्थ्यो रुथ उसले नाओमीले भन्न सक्थ्यो होइन म विवाह गर्दिनँ अरू अर्को चाहिँ नजिकको नातिदार खोज्दैछौँ जो जवान छ भन्न सक्थ्यो तर जब नाओमीले चाहिँ भन्दैछ बाइबलले भने अनुसार हामीलाई छुट्याउनेवाला चाहिँ बोझ हो अनि रुथले भन्दैछ हस् म गर्छु कति ठुलो आज्ञाकारिता हामी देख्छौँ रुथ चाहिँ रूप हेरेर विवाह गर्ने स्त्री थिएन रुथ चाहिँ उसको शारीरिक बनावट हेरेर विवाह गर्ने स्त्री थिएन तर उसले चाहिँ यो व्यक्ति कस्तो छ यो व्यक्ति प्रभुप्रति कस्तो छ ईश्वरीय छ कि त्यो जान्दै थियो अनि जब परमेश्वरको वचनबाट स्पष्ट आज्ञा भयो अनि उसले विवाहको लागि अघि बढेको हामी देख्छौँ अनि आज्ञाकारिता चाहिँ साँचो गरी नयाँ जन्म पाएको प्रमाणहरूमध्ये एउटा जीवनको लक्षणहरूमध्ये एउटा किनभने यो व्यक्ति चाहिँ अब आज्ञा पालन गर्न रुचाउँछ खालि गर्नुपर्छ भनेर होइन, तर उसको हृदयभित्र आज्ञाकारिता तपाईँले राख्नु भएको छ, एउटा आज्ञाकारी हृदय दिनुभएको छ। अनि बाध्यताले होइन, तर उसको उसले नयाँ स्वभाव पाएको हुनाले उसको जीवनबाट आज्ञाकारिता निस्कन्छ। के तपाईँ आज्ञाकारी हुनुहुन्छ आफ्नो अधिकारीहरूको? अनि के तपाईँ वचनको अधीनमा रहने व्यक्ति हो? विशेष गरी युवाहरूलाई प्रश्न गर्न चाहन्छु, सबैलाई वास्तवमा रोमा बढ्नलाई हामी आज्ञाकारी हुनुपर्छ, अनि आज्ञाकारिता चाहिँ जीवनको लक्षण हो। अब सात पददेखि चाहिँ मैले एउटा विषय देख्छु यसलाई, अथवा एउटा नाम दिएको छु, यो चाहिँ मध्यरातको बैठक, मिड नाइट मिटिङ। मध्यरात भएको छ अनि यहाँ ठुलो शिक्षा छ एउटा, रुथ र बोअजले एक अर्काको अनुहार देखिरहेको छैन, उनीहरू अन्धकारमा छन्। तर हामीले ध्यान दिनुपर्छ यहाँ कुनै पनि व्यभिचारपूर्ण काम भएको छैन, दुवैजना पवित्र छन् हामीलाई थाहा छ, दुवैजना गुणवती छन्, दुवैजना परमेश्वरको डर मान्ने पुरुष र स्त्रीहरू हुन्, उनीहरूको बीच कुनै व्यभिचार भएको छैन। तर यहाँ एउटा ठुलो शिक्षा हामीलाई के दिन खोजिरहनु भएको छ भने, अहिले ख्रिस्ट नहुनु भएको समय यो चाहिँ रातको समय हो। रोमी बाह्रमा भनेको छ, चौधमा त्यहाँ भनेको छ, रातको समय बित्दैछ, दिन आउँदैछ। है भजन पनि गाए, जाग उठ निन्द्राबाट, किनभने ख्रिस्ट संसारमा हुनुहुन्न, अन्धकारको राज्यको समय हो। हामी ख्रिस्टलाई देख्दैनौँ तर उहाँको वचन सुन्छौँ, कहाँबाट? बाइबलबाट। अनि रुथ पनि त्यस्तै थियो, रुथ गएको थियो बोअजलाई भेट्नलाई, तर अन्धकार थियो मध्यरातमा, अनि उनीहरूले एक अर्कालाई सुन्दैन थिए। तर बोअजले रुथलाई प्रतिज्ञामाथि प्रतिज्ञा दिइरहेको थियो, रुथले एउटा कुरा चाहिँ गर्न सक्थ्यो थियो, उसको आवाज सुन्न सक्थ्यो नि, विश्वास सुनाएर आउँछ दृष्टिद्वारा होइन। रुथ चाहिँ देखेर जिउने स्त्री थिएन, ऊ चाहिँ विश्वासद्वारा जिउने स्त्री थिए। त्यसैले मध्यरातको बैठकबाट हामीलाई यो सिकाउनु खोज्दै हुनुहुन्छ, ख्रिस्ट हुनु न, तर उहाँको आवाज हामी सुन्छौँ यो वचनद्वारा, अनि उहाँको आवाजलाई, उहाँको वचनलाई विश्वास गर्नु भनेको उहाँलाई विश्वास गर्नु हो। रुथले बोअजको शब्दहरू सुनिरहेको थियो अनि त्यो वचनलाई उसले अविश्वास गरेको, उसले बोअजलाई अविश्वास गरेको हुन्थ्यो, तर रुथ विश्वास गर्दैछ। अब यहाँ हामीलाई अलिकति प्रश्न होला, किन रुथले यसो गर्दैछ, विवाहको लागि किन यसरी गइरहेको? अब हाम्रो चाहिँ फरक छ, हामी फरक तरिकाले गर्छौँ, तर रुथले थाहा थियो यो चाहिँ ठिक तरिका हो। अनि सात पदमा पहिला हेरौँ, सात पद पढौँ। अनि जब बोअजले खाइपी सके र तिनको हृदय आनन्दित भएको थियो, तब तिनी अन्नको रासको छेउमा सुत्न गए, अनि उनी चाल मारेर आइन्, तिनका खुट्टाको ओढ्ने उघारिन् र त्यही ढल्किन्। अनि एउटा प्रश्न पनि आएको थियो, चाल मारेर आइन् भनेको के हो? अब यसो सुन्दा त राम्रो शब्द सुनिँदैन, के हो चाल मारेर आउनु भनेको? तर यहाँबाट हामी अर्को कुरा के सुन्छौँ, के सिक्छौँ भने, साँचो प्रेमले चाहिँ अरूको मर्यादालाई कदर गर्छ। रुथ किन चाल मारेर आइरहेछ, किन मध्यरातमा आइरहेछ, किन बोझले पनि रुथलाई कसैले नचिन्दाखेरि तिमी जाऊ भन्दैछ? किन साँचो प्रेमले चाहिँ अर्को व्यक्तिको मर्यादालाई आदर गर्छ। किन रुथ यसरी आएको भने, रुथले चाहिँ कहीँ म एउटा स्त्री बोअजको खलामा आउँदाखेरि अरूले देखे भने मलाई त प्रश्न गर्छ गर्छ, म त मुआबी हुँ, तर बोअजलाई पनि प्रश्न गर्नेछ अनि बोअजको पनि गवाही बिग्रिन सक्छ भन्ने कुरा रुथ जान्दथ्यो। त्यसरी रुथ चाहिँ अरू वा बोअजको इज्जतको ख्याल गर्दथ्यो, बोअजको मर्यादालाई आदर गर्दथ्यो भने बोअजले पनि रुथको मर्यादालाई आदर गर्दथ्यो। अनि तपाईँ साँच्चै एकअर्कालाई प्रेम गर्नुहुन्छ भने, अनि प्रेम चाहिँ आत्माको फल हो, विश्वासीहरू बीच प्रेमको अभ्यास हुनुपर्छ, यदि साँच्चै प्रेम गर्नुहुन्छ भने तपाईँले एकअर्काको कुरा भन्दै हिँड्नु हुँदैन। हिजो पनि हामीले सिकेका थियौँ होइन, यदि कसैको बारेमा केही कुरा सुन्नुभयो भने अब तपाईँले अर्कोलाई गएर बताउने होइन, तर त्यही व्यक्तिसँग सिधा गएर कुरा गर्नुपर्छ अनि कुराहरू स्पष्ट पार्नुपर्छ। एकचोटि एउटा सहरमा चाहिँ एउटा आइमै मान्छे रहेछ, उसको काम चाहिँ बोल्दै हिँड्ने, सबैको बारे कुरा काट्दै हिँड्ने, कुराउटै आइमै रहेछ। अनि राजा कहाँ कुरा पुगेछ, राजाले बोलाएको छ त्यो आइमैलाई, अनि उसलाई चाहिँ एक बोरा चामल दिएछ, के अरे चिउरा दिएछ, अनि भनेछ तिमी यो चिउरा चाहिँ यो बोरा लिएर जाउ अनि छर्दै जाऊ। है उसलाई किन बोलाएको पनि थाहा थिएन के विषयमा, अनि एक बोरा चिउरा उसले बोकेछ, अनि राजाले भनेछ बाटोमा छर्दै गएछ, चोक चोकमा छर्दै गएछ, अनि सिधा र फर्केर आएछ, अनि राजाले भनेछ जाऊ फेरि बटुलेर ल्याऊ भनेछ। अब जति लगेको त्यति त आउँदैन, केही त आउला तर सबै आउँदैन। राजाले के सिकाएछ भने, छर्न सजिलो छ तर त्यसलाई फेरि फिर्ता ल्याउन गाह्रो छ। हामीले अरूको इज्जत अनि अरूको मर्यादा लाई हामीले खेलवाड गरे भने सजिलो छ त्यो गर्न, तर त्यो फिर्ता पाउनु चाहिँ गाह्रो छ। प्रियहरू अनि तपाईँ जवानहरूको लागि शिक्षा के दिन चाहन्छु नि यदि तपाईँ साँच्चै ईश्वरीय व्यक्तिको खोजी गर्नुहुन्छ भने त्यो व्यक्तिको लागि प्रार्थना गर्नुहोस् जसले तपाईँको इज्जत तपाईँको मर्यादालाई आदर गर्छ तपाईँलाई आदर गर्न सिकेको छ अनि एउटा अर्को कुरा के सिक्छौँ भने विवाहको जब कुराहरू चलिरहेको हुन्छ यो चाहिँ गोप्य हुनुपर्छ विश्वासयोग्य व्यक्तिहरूको बिचमा किनभने प्रयोगित सेना आउन सक्छ विवाह भएन भने त्यो कुरा चाहिँ अरूतिर फैलिन्छ भने त्यो राम्रो सन्देश होइन त्यसैले तपाईँ पनि तपाईँसँग जसको कुरा हुँदैछ उसलाई उसको मर्यादाको आदर तपाईँले गर्नुपर्छ अनि उसलाई गोप्य राख्नुपर्छ अनि यही कुरा सिक्छौँ हामी यहाँ त्यसरी रुस चाल मारेर आएको बुझ्नु भएन यो शब्दलाई यसरी सोच्नुपर्छ अनि उनीहरूको बिचमा कुनै पनि व्यभिचार भएको छैन किनभने रुस चाहिँ बोजको खुट्टामा बसिरहेको अनि यसको पनि राम्रो अर्थ छ किनभने तीन अध्यायमा धेरै पटक भनेको छ खुट्टा भनेर एक दुई तिन कम्तीमा चार पटक शब्द प्रयोग गरेको छ अनि त्यही ढल्क भन्ने पनि चार पटक छ त्यसैले रुस चाहिँ बोजको चरणमा बोजको खुट्टामा थियो अब अर्को प्रश्न पनि आउँछ बोजले किन पहिला प्रस्ताव नगरेको किन रुस पहिला गएको किन रुस गएको अनि कम्तीमा दुईवटा कारण देख्छुमा धेरै हुनसक्छ तपाईँले त्यो निकाल्न सक्नुहुन्छ पहिलो कारण चाहिँ अघि 10 पद हामी पढिसक्यौँ के थाहा गर्छौँ भने रुस चाहिँ एउटा जवान स्त्री थिइन् बोज एउटा वृद्ध मानिस थिए त्यसैले बोजले के सोचिरहेछ भने रुसले के गर्छ हेरिरहेको छ अनि बोजले सोचिरहेछ खास म त उसको लागि योग्य छैन उमेरको कारण पनि योग्य छैन भनेर पर्खिरहेको छ एउटा कुरा दोस्रो कुरा चाहिँ बोज भन्दा पनि नजिकको नातेदार अर्को रहेछ त्यहाँ अनि अब रुसले चाहिँ कसलाई चुन्छ त्यो पनि पर्खिरहेको छ यहाँबाट के सिक्छ भने मुक्तिको लागि तपाईँको मुक्तिको लागि ख्रिस्टसँग पर्याप्त उहाँले तिरिसक्नु भएको छ उहाँ योग्य हुनुहुन्छ उहाँ इच्छुक हुनुहुन्छ तर तपाईँले चाहिँ के गर्नु छ तपाईँ चाहिँ कोसित सहायताको लागि जानुहुन्छ उहाँ त्यही हेर्दै हुनुहुन्छ तपाईँलाई उहाँले तिरिसक्नु उहाँ तयार पनि हुनुहुन्छ पर्खिरहनु भएको छ तपाईँ आउनुहुन्छ कि हुन्न रुस त आइन् अनि उसले सहायता पाइन् अनि असल विवाह हामी भएको देख्छौँ जसले तपाईँ जसले उहाँलाई चिन्नु भएको छैन नयाँ जन पाउनु भएको छैन तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु के तपाईँले आफ्नो मुक्तिदातालाई भेट्नुभयो छुटाउनेवालालाई भेट्नुभयो उहाँ ख्रिस्ट हुनुहुन्छ के उहाँ तपाईँको मुक्तिदाता हुनुहुन्छ मैले त भेटाएँ उहाँलाई केही वर्ष अगाडि किनभने मलाई खाँचो थियो म आफैलाई बचाउन सक्दिनँ थिएँ अनि मैले आफैलाई उहाँको खुट्टामा राखेँ नि उहाँले सबै गर्नुभयो नौ पद हेरौँ आठ पद पनि हेरौँ अनि मध्यरातमा यस्तो भयो ती मानिस भयभीत भए भनेको कोही छ जस्तो लाग्यो ऊ डराइरहेछ अनि फनक्क फर्केँ अनि हेर तिनको खुट्टामा एउटा स्त्री ढल्किकी रहेछ अनि तिनले भने तिमी को हौ किनभने त्यो देखिरहेको थिएन स्पष्ट अन्धकारको समय थियो अनि उनले जवाफ दिन् म तपाईँकी दासी रुज हुँ त्यसैले अब मुआबी रुज अब दासी रुज हुँदैछ है त्यो मुहापट्टको थियो तर उसले भन्दैछ म तपाईँको दासी हुँ अनि अब उसको अर्को कुरा हेरौँ उसले भन्दैछ यसैले आफ्नै दासीमाथि आफ्नो ओढ्नेको किनार फैलाइदिनुहोस् किनभने तपाईँ मेरा छुट्याउनेवाला नातेदार हुनुहुन्छ अब यहाँनिर अलिकति रुखको प्रस्ताव कस्तो कस्तो लाग्यो यो ओढ्नेको किनार फैलाउनु भनेको के हो तर त्यो बेलाको रीतिअनुसार चाहिँ बोजले स्पष्ट बुझिरहेछ कि रुख विवाह गर्न चाहन्छ रुसले प्रस्ताव गर्दैछ भन्ने बुझिरहेको छ अनि यो ओर्नेको किनार भन्ने शब्द चाहिँ वास्तवमा दुईको पारमा हामीले हेऱ्यौँ भने त्यहाँ चाहिँ पखेटा भनेर अनुवाद गरेको छ त्यसरी ओर्नेको किनार फैलाइदिनुहोस् भनेको मलाई तपाईँको पखेटा मुनि शरण दिनुहोस् भन्दैछ है बाह्र पद हेरौँ त दुईको बाह्रमा परम प्रभुले तिम्रो कामको प्रतिफल दिउन् र परमप्रभु इसरायलका परमेश्वरबाट तिमीलाई पूरा इनाम मिलोस् जसका पखेटाहरू मुनि शरण लिन तिमी आएकी छ त्यसैले विवाहलाई पहिलो चाहिँ तपाईँ परमेश्वरको शरण मुनि हुनुपर्छ मुक्ति नै सबभन्दा पहिलो सुरुवात हो अनि त्यसपछि रुथले भनेछ अब मलाई बोजको पनि पखेटा मुनि शरण चाहिएको छ मलाई एउटा ईश्वरीय पति चाहिएको छ त्यसैले मलाई तपाईँको शरणमा लिनुहोस् भनेको यो त्यसैले एउटा चित्रणको रूपमा रुथले प्रस्ताव गर्दैछ। एकछिन यहाँ चिन्ह लगाएर इजकियलको पुस्तकमा जाउँ। दानियल भन्दा अगाडि इजकियलको पुस्तक 16 अध्यायको 8 पदमा इजकियलको पुस्तक 16 अध्याय 8 पद अनि तेरो छेउबाट भएर जाँदा मैले तँलाई हेरेँ, हेर तेरो समय प्रेमको समय रहेछ, अनि मैले मेरो ओढ्नेको किनार तँमाथि फैलाइदिए र तेरो नाङ्गोपना ढाकिदिए। अँ मैले तँसित कसम खाएँ अनि तँसित एउटा बाचा बाँधे, प्रभु यहोवा भन्नुहुन्छ, अनि तँ मेरी भइस्। त्यसैले ओढ्नेको किनार फैलाउनु भनेको चाहिँ कसैलाई आफ्नो बनाउनु, कसैलाई आफ्नो शरण मुनि लिन, कसैलाई सहायता गर्नु, कसैलाई टेवा दिन। रुखले भनेछ म दरिद्र छु, म गरिब छु, मलाई छुटकारा दिने व्यक्ति चाहिएको छ, अनि छ अरू तर तपाईँ मेरो छुटकारा दिने व्यक्ति हुनुहुन्छ भनेर मैले विश्वास गर्दैछु, अनि मलाई तपाईँको शरण मुनि ल्याउनुहोस्। त्यसैले रुखको नम्रतापूर्वक बिन्ती थियो, मलाई शरण दिनुहोस्। त्यसैले बोझ तयार थियो, बोझ बुझिसकेको थियो कि ऊ चाहिँ विवाह गर्न चाहन्छ, एउटा विवाहको प्रस्ताव थियो, अनि रुखबाटै आउनु पर्थ्यो। देख्दैनस् होइन, बोझ आफै गएर भन्न सक्दैन थियो, केही कारणहरू हामीले हेऱ्यौँ, अनि रुखबाटै जब प्रस्ताव आयो बोझ तयार थियो। अनि अब बोझले रुखको असल चरित्रहरूको प्रशंसा गर्न थाल्छ। रुख 3 फर्क्यो, 10 र 11 पदबाट हामी केही शिक्षाहरू त्यहाँबाट हेर्नेछौँ। तीन अध्याय 10 र 11 पद, तब तिनले भने परम प्रभुबाट तिमी धन्य कि हौ मेरी छोरी, किनभने सुरुमा भन्दा अन्तमा तिमीले बढी दया देखाएकी छौ, किनकि तिमी जवान मानिसहरूको पछि चाहे ती गरिब हुन् चाहे धनी लागेन। किन लागेन रुख? किनभने वचनअनुसार त्यो थिएन, वचनले अर्कै मागिरहेको थियो, त्यसैले ऊ त्यही अन्तर गर्दै थियो। 11 पदमा अब मेरी छोरी नडराऊ, फेरि अब त्यही शब्द आउँछ, नडराऊ, भरोसा गर, मेरो काम हेर, अब तिमी डराउनु पर्दैन, तिम्रो आड भरोसा म हुँ, तिमीले मागेका सबै कुरा म तिम्रा निम्ति गर्नेछु, किनभने मेरा मानिसहरूको सम्पूर्ण सहरले तिमी एउटी गुणवती स्त्री हौ भनी जान्दछ। रुख चाहिँ असल गवाई उसले प्राप्त गरिरहेको थियो उसको जीवनबाट। त्यसैले बोअजले पनि अनुग्रह र प्रेममा अब प्रतिक्रिया दिन थाल्छ रुथलाई, अनि उसको प्रशंसा गर्न थाल्छ उसको हृदयको लागि, उसको आज्ञाकारी हृदयको लागि। ऊ चाहिँ परमेश्वरको वचनलाई पछ्याउने भएको हुनाले अनि खुसीसाथ गरिरहेको थियो, गनगन गर्दा थिएन रुथले, खुसीसाथ गरिरहेको थियो, अनि उसको हृदय आज्ञाकारी हृदय थियो। अनि 11 पदमा चाहिँ बोअजले अब उसलाई जवाब दिन थाल्छ अनि प्रतिज्ञा दिन थाल्छ, यहाँ तिमीले मागेका सबै कुरा म तिम्रा निम्ति गर्नेछु, अनि यो हामीलाई पनि दिएको प्रतिज्ञा हो। एकैछिन हामी नयाँ नियममा त्यो प्रतिज्ञाहरूलाई हेरौँ। फिलिपी 4 अध्यायमा चार अध्याय 19 पद, फिलिपी 4:19 यहाँ चाहिँ फिलिपीको मण्डलीले पावललाई केही सहायता पठाइरहेको छ, उनीहरूको आफ्नै गरिबीमा भए पनि, अनि उनीहरू त्यसै पावलको काममा सहभागी हुँदैछ, पावललाई दिइरहेको छ। अनि 19 पदमा पावलले त्यो मण्डलीलाई प्रतिज्ञा गर्छन्, तर मेरा परमेश्वरले आफ्नो धन अनुसार महिमामा क्रिस्ट येशूद्वारा तिमीहरूका सबै अनि के खाँचो है सबै चाहना होइन तर सबै के खाँचो हुन त हामी धेरै कुरा चाहन्छौँ तर सबै हाम्रो खाँचोभन्दा बढी चाहन सक्छ तर प्रभुले छान्नुहुन्छ त्यो तिमीलाई खाँचो चाहिँ के छ त्यो सबै खाँचो पुरा गरिदिनुहुने चाहना अनि यसले हामीलाई भरोसा गर्न चुनौती दिन्छ प्रभुमाथि कि उहाँलाई सबै कुरो थाहा छ मलाई त सबै चाहियो होला किनभने मेरो सोचाइ चाहिँ कतिपटक सूर्य मुनि मात्रै रहन्छ सूर्यमाथि जान सक्दैन अनि मेरो मागहरू धेरै हुन थाल्छ तर प्रभुले जाँच्नुहुन्छ अनि उहाँलाई सबै कुराको अन्त्य थाहा छ उसले मागेको यो छ अब यो दिएँ भने यो बाटो गएर चाहिँ त्यहाँ पुग्छ नि त्यहाँ चाहिँ खराबी छ त्यहाँ उसले ठेस खान्छ यो बाटो गयो भने चाहिँ त्यहाँ पुग्दा त्यो ठेस खान्छ त्यहाँ खराबी छ त्यसैले यो वर्ष सर्वोत्तम उहाँ जान्नुहुन्छ सबै कुरा देख्नुहुन्छ अनि त्यसैले हाम्रो खाँचोहरू पुरा गर्नुहुन्छ अनि यसले हामीलाई प्रार्थना गर्न पनि उत्साह दिन्छ योहन्नाको पुस्तकमा ख्रीष्टको प्रतिज्ञा फेरौँ उहाँकै उहाँ आफ्नै मुखले भन्नुभएको प्रतिज्ञा योहन्ना 14 अध्याय 13-14 पद योहन्ना 14:13-14 पदमा अनि जेसुकै तिमीहरू मेरो नाममा मागौला पिताको महिमा पुत्रमा होस् भनेर म त्यो गर्नेछु तिमीहरूले कुनै कुरा मेरो नाममा माग्यो भने म त्यो गर्नेछु त्यसलाई भन्दैछु गोज है म सबै गर्नेछु त्यसले भन्दैछ जेसुकै मागौला म त्यो गर्नेछु तर जेसुकै भन्दाखेरि सबै कुरा होइन अनि उहाँले तुरुन्तै 15:7 पदमा एउटा कुरा बताउनुहुन्छ हामीले कसरी माग्ने हो कसरी हाम्रो माग चाहिँ ठिक हुन्छ 15:7 पनि हेरौँ यहाँ भनेको छ तिमीहरू ममा रह्यौ र मेरा के वचनहरू तिमीहरूमा रह्यो भने तिमीहरू जे चाहन्छौ सो माग्नेछौ र त्यो तिमीहरूका निम्ति गरिनेछ फ्रेसले भन्दै हुनुहुन्छ ठिक तरिकाले माग्न सिक्नलाई चाहिँ पहिला तिमीहरू ममा आउनुपर्छ मेरो वचन तिमीहरूभित्र यसरी भिजेको हुनुपर्छ अनि वास्तवमा जति परमेश्वरको वचन हामीमा भिज्छ नि होइन जति परमेश्वरको वचनमा हामी रहन्छौँ नि हाम्रो मागहरू चाहिँ त्यही अनुसार फरक हुन्छ हो मेरो आफ्नै जीवनमा मलाई थाहा छ मुक्ति पाउनुभन्दा अगाडि पनि बाइबल त पढिरहेको थिएँ अनि कति कुराहरू माग्थेँ म अनि कहिलेकाहीँ उपवास पनि बस्थेँ अनि मलाई चाहिएको हुन्थ्यो म माग्थेँ अनि प्रभुले दिनुहुन्थेन अनि म गनगन गर्थेँ किन प्रभु यस्तोसँग माग्न त दिनुपर्ने तर मुक्ति पाएर जब वचन अनुसार हिँड्न थालेँ अनि मलाई आज म देख्दछु त्यो बेला प्रभुले मेरो त्यो माग पुरा गर्नुभएको है आज म यहाँ हुने थिएन पक्कै पनि कतै हुने थियो होला आज हुने थिएन पनि होला थाहा छैन तर जब मुक्ति पाएँ अनि परमेश्वरको वचन जिउन थालेँ अनि एउटा परिवर्तन त थाहा छ मेरो मागहरू बदलिएको छ हो मेरो मागहरू बदलिएको छ म शरीरको लागि मागिरहेको छैन आफ्नै फाइदाको लागि मागिरहेको छैन मलाई धनी बनाइदिनु छ मागेको छैन मेरो नाम ठुलो होस् भनेर मागेको छैन त्यस्तो मागहरू थियो पहिला प्रभु दिनु भएन तर जब ख्रीष्टमा रहेँ उहाँले मेरो सोच्ने शैलीहरू बदलिनु भयो अनि अहिले म माग्छ नि उहाँले दिनुहुन्छ अनि उहाँले जाँचहरू दिनुहुन्छ सबै त होइन खाँचोहरू पुरा गर्छु भन्नुहोस् तर मेरो माग फरक छ म कसैको मुक्तिको लागि प्रार्थना गर्दैछु कसैलाई प्रभुमा डोर्याउन प्रार्थना गर्दैछु अनि परिवारको लागि प्रार्थना गर्दैछु मण्डली विश्वासीहरूको लागि प्रार्थना गर्दैछु अनि त्यो चाहिँ फ्रेसले भन्नु म गर्नेछु त्यसैले तपाईँलाई प्रश्न गर्न चाहन्छु तपाईँहरूको माग चाहिँ कस्तो छ शरीर अनुसार माग्न सक्छौँ हामी अनि गनगन गर्न सक्छौँ तर प्रभुले जान्नुहुन्छ उहाँले भन्नुभएको छ मेरो वचन तिमीमा रहनुपर्छ नि बल्ल तिम्रो माग चाहिँ ठिक हुन्छ तिम्रो प्रार्थनाहरू ठिक हुन्छ रुथ 3 फर्क्यौँ अब फेरि 3:11 बोअजले भन्दैछ तिमी एउटा गुणवती स्त्री हौ भने सम्पूर्ण सहरले जान्दछ अनि विवाहको लागि राम्रो तयारी यही हो म तपाईँलाई उत्साह दिन चाहन्छु तपाईँहरू प्रभुमा पढ्नुहोस् तपाईँहरू गुणवान गुणवती भएको कुरा देखिने कुरा हो अनि यसरी तपाईँहरूको विकास भयो भने मात्र
तपाईको विवाहमा प्रभुको आशिष हुन्छ, तपाईको नानीहरूलाई हुर्काउने सवालमा आशिष हुन्छ, तपाईको घरमा आशिष हुन्छ। बोअज पनि गुणवान व्यक्ति थिए। अनि पहिलो कुरन्थी 7:1 भनेको छ, पुरुषले स्त्रीलाई नछुनु नै उत्तम हो भने त्यसैले कुनै पनि शारीरिक व्यभिचारहरू भएको थिएन यो समयमा। तर एउटा समस्या छ रुथ, ठुलो समस्या त होइन तर छ, के छ? 12 अब बोअजले त्यहाँ केही समस्या छ भने देखाउन थाल्छ। यहाँ भनेको छ 3:12 हेरौँ, अनि अब यो कुरा साँचो हो, म तिम्रो छुट्याउनेवाला नातेदार हुँ, होइन ख्रिस पनि हामीलाई छुट्याउनेवाला नातेदार भन्नुभयो। तर अब रुसको काम ठाडो छ, के भयो? तर म भन्दा नजिकको छुट्याउनेवाला नातेदार पनि छन्, अर्को एउटा छ, मभन्दा नजिकको चाहिँ एकजना छ। 13 यो रात यहाँ बिताऊ, अनि बिहान कस्तो हुनेछ, तिनले तिमीलाई छुट्याउँछन् भने ठिक छ, बिहान यस्तो हुनेछ, तिनले तिमीलाई छुट्याउँछन् भने ठिक छ, तिनले नै छुट्याउनेवाला काम गरौँ, तर तिनले तिमीलाई छुट्याउन चाहेनन् भने जीवित परमप्रभुको कसम म नै तिम्रो निम्ति छुट्याउनेवालाको काम गर्नेछु, बिहानसम्म लेटी बस। भन्दाखेरि एउटा समस्या छ, बिचमा कोही छ त्यहाँ, अर्को नजिकको नातेदार छ, बाइबलले उसलाई अधिकार, त्यसरी बोअज पनि बाइबल नागेर जानेवाला छैन, ए ल ल भइहाल्यो कसैले पनि नभनौँ त्यस्तो खालको छैन। धीरज भन्छ, बाइबलले के भन्छ पर्खिरहेछ, अनि त्यो पछिमा लगाइरहेछ। तपाईँहरूले पनि त्यही गर्नुपर्छ, हतार नगर्नुहोस्, तर वचनले के भन्छ त्यो पछि आउनुहोस्। अब थुप्रै टिप्पणीकारहरूलाई अनि थुप्रै बाइबल विद्वानहरूको पढ्दाखेरि कतिले चाहिँ यो छुट्याउनेवाला अर्को नजिकको नातेदारले चाहिँ व्यवस्थाको चित्रण गर्छ भनेर बताएको मैले पढेको छु, तर त्यो ठिक हो जस्तो अलिक लाग्छ, त्यो व्याख्या गर्न अलिक गाह्रो छ, किनभने छुट्याउनेवाला नातेदार हुनुलाई चाहिँ शरीरबाट नजिकमा जन्मिनु पर्थ्यो। बो चाहिँ शरीर अनुसार नजिकको नातेदार थियो, व्यवस्था हाम्रो जन्म अनुसारको हामी हाम्रो नातेदार होइन, तर हाम्रो आदम स्वभाव चाहिँ अझै नजिकको छ, भनेको हाम्रो शरीर केही पदहरू हुन्छ, जस्तै रोमी 8:3 यहाँ भनेको छ, किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाइकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो। हाम्रो शरीर हामीलाई छुटाउन सक्दैन, हाम्रो नजिकको नातेदार त उही हो, किनभने रुथ 4:2 चाहिँ त्यहाँ 10 व्यक्तिहरूको सामु चाहिँ यो ट्रान्जेक्सन भएको देख्छौँ, त्यो हामी अर्कोचोटि हेरौँ न, त्यो 10 व्यक्तिले चाहिँ बरु 10 आज्ञाको चित्रण गर्न सक्छ, जसले चाहिँ दुवैजना ख्रिस्टलाई र शरीरलाई जाँचेर हेर्दैछन् अनि निर्णय गर्दैछन्। तर एकछिन त्यहाँ जाने छैनौँ, पहिलो कुरन्थी 15 पनि जाउँ, पहिलो कुरन्थी 15:45 यहाँ चाहिँ दुईटा प्रतिनिधिहरूलाई देखाइरहेछ, दुईजना प्रतिनिधिहरू, एउटा चाहिँ पहिलो आदम भनेको छ, पहिलो मानिस आदम भनेको अदनको बगैँचामा जब आदम त्यहाँ थिए अनि परमेश्वरले आज्ञा दिनुभएको थियो, आदम चाहिँ हामी सबैको प्रतिनिधिको रूपमा त्यहाँ खडा थिए, अनि आदमले आज्ञा भङ्ग गर्नु भनेको चाहिँ हामी सबै आदममा दोषी ठहरिएका हौ। तर ख्रिस्टलाई अन्तिम आदम भनिएको छ, जो चाहिँ क्रुसमा हाम्रो प्रतिनिधि भएर खडा हुनुभयो अनि उहाँले दण्ड भोग्नु भयो अनि उहाँमा हामीले जीवन पाएका छौँ। 45 हेरौँ, अनि यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी बन्यो, भनेको ऊ पहिला जीवित थिएन, उसको सुरु छ, एउटा मान्छे हो, जीवित प्राणी बन्यो, अनि अर्को भनेको छ अन्तिम आदम, त्यसै दुईटा प्रतिनिधि मात्रै, अब अरू प्रतिनिधिहरू चाहिएको छैन, पहिलो आदममा हामी सबै दोषी ठहर्यौँ, अन्तिम आदम ख्रिस्टमा हामी सबै धर्मी ठहर्यौँ, किनभने ख्रिस्ट हाम्रो प्रतिनिधि भएर क्रुसमा खडा हुनुभयो अनि उहाँको कामद्वारा उहाँको सामर्थ्यले हामीले मुक्ति पाएका हौँ। तर पहिलो मानिस आदमले हामीलाई बचाउन सक्दैन थियो, बचाउन सकेन, हामीलाई दोषी ठहर्या। अनि अन्तिम आदम चाहिँ जीवित पार्नुहुने आत्मा बन्नुभयो। 47:55 हेरौँ, पहिलो मानिस पृथ्वी बाटोको माटोले बनिएको, दोस्रो मानिस अब यहाँ अन्तिम मानिस भनेको छैन किनभने अब ख्रिस्टमा हामी थुप्रै मानिसहरू चाहिँ मुक्ति पाउँदैछन्। पहिलो मानिस पृथ्वी बाटोको माटोले बनेको, दोस्रो मानिस स्वर्गबाटका प्रभु। अनि एउटा अर्को पद हेरौँ, भजन संग्रहको 49:7-8 भजन संग्रह 49:4-9:6-8 जसले आफ्नो धन सम्पत्तिमाथि भरोसा राख्छन् र आफ्नो धनको भरपुरीमा घमण्ड गर्छन्, तीमध्ये कसैले पनि आफ्नो भाइलाई कुनै रीतिले के गर्न सक्दैन, छुटाउन सक्दैन, न त उसका निम्ति परमेश्वरलाई छुटकाराको दाम नै दिन सक्दछ, किनकि तिनीहरूको प्राणको छुटकाराको दाम अमूल्य छ र कहिले पुग्दैन। तर यो दाम चाहिँ ख्रिस्टले क्रुसमा पुरा गर्नुभयो। त्यसैले 15 हामी पढ्न सक्छौँ, 49:15 तर परमेश्वरले मेरो प्राणलाई मृत्युको पन्जाबाट दामतिर छुटाउनुहुनेछ, छुटकारा हुने थियो, दामतिर छुटाउनुहुनेछ, किनकि यो दाम चाहिँ ख्रिस्टको बहुमूल्य रगत थियो, किनकि उहाँले मलाई ग्रहण गर्नुहुनेछ। त्यसरी रुखमा फर्क्यौँ, त्यसैले तपाईँको शरीरमा भरोसा गरेर हामी मुक्ति पाउन सक्दैनौँ। यो राम्रो होला, राम्रो घर होला, तर यो सबै फोहोर फाङ्न जस्तो, अनि यो हामीलाई बच्चन अयोग्य छ, असमर्थ छ, इच्छुक त होला तर सक्दैन उसले। तपाईँको भूबामा क्रिस्चियन भए भन्दैमा तपाईँ मुक्ति पाएको होइन, तपाईँले बत्तिसमा लियो भन्दैमा तपाईँ मुक्ति पाएको होइन। हो, यो हुनु राम्रो, क्रिस्चियन बुवामा पाउनु राम्रो, किनभने तपाईँको हुर्काई राम्रो हुन्छ, त्यति बुवामा होसियार हुनुभयो भने बत्तिसमा राम्रो, प्रभुको आज्ञा हो, प्रभु भोज राम्रो उहाँको आज्ञा हो, दशांश राम्रो उहाँको आज्ञा हो, तर यीमध्ये कुनै पनि कुराले हामीलाई छुटाउन सक्दैन। एउटै तरिका भनेको चाहिँ ख्रिस्ट हाम्रो साँचो छुटाउनेवाला हुनुहुन्छ, योग्यको हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, अनि उहाँ मानिस पनि बन्नुभयो, त्यसैले उहाँमा योग्यता पनि छ, उहाँको इच्छा पनि छ। त्यसैले ख्रिस्ट हाम्रो नजिकको नातेदार हुनुहुन्छ। आदम हामीलाई बचाउन सक्दैन, हाम्रो शरीरले हामीलाई बचाउन सक्दैन। अब फेरि त्यहाँ 13 हेरौँ एकछिन, त्यहाँ उसले भन्दैछ यो रात यहाँ बिताओ, अनि बिहान यस्तो हुनेछ, त्यसैले छुटकाराको समय चाहिँ बिहान हुनेवाला थिएँ। त्यस्तै रात अब धेरै बितिसकेको छ, बिहान नै लागेको छ, बिहानको तारा आउनुहुनेछ, हामीलाई लिएर जानुहुनेछ, अनि उहाँ फेरि राज्य गर्न आउनुहुनेछ। जब उहाँले हामीलाई लिएर जानुहुन्छ, हाम्रो मुक्तिको काम पुरा हुनेछ, उहाँले हामीलाई पुरै छुटाउनुहुनेछ। हुन्छ, मुक्ति हामी पुरै पाइसकेका छौँ, तर शरीरमा हुन्छ त्यहाँ इसाहक पनि छ, स्माइल पनि छ, एक दिन उहाँले स्माइललाई पुरै निकालिदिनुहुन्छ, अनि त्यहाँ कुनै पनि समस्या हुने छैन, त्यो दिन हाम्रो मुक्ति पुरा हुनेछ। त्यो दिन आउँदैछ प्रियहरू, सायद आजै थाहा छैन, तर त्यो पद पनि हेर्न राम्रै हुन्छ। रोमी 13:12 हेरौँ, अनि यहाँ फर्किनेछौँ, रोमी 13:11-12 हामी हेरौँ। रोमी 13:11-14 हेरौँ, राम्रो खण्ड पढौँ सान्दर्भिक। रोमी 13:11-14 यहाँ लेखेको छ, अनि समय चिन, अब त निन्द्राबाट बिउजने घडी आइपुगेको छ, किनकि अहिले हाम्रो मुक्ति हामीले विश्वास गरेको समय भन्दा कति छ, नजिकै छ, कति नजिकै, हातैमा सायद अहिले अब एक सेकेन्ड दुई सेकेन्ड पछि आँखाको छिमेकमा हामीलाई थाहा पनि हुँदैन। बारपद रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ, यसकारण अन्धकारका कामहरू फालौँ र ज्योतिको हतियार बिराउँ। दिनमा जस्तै गरेर हामी इमान्दार भएर हिँडौँ, मोज मजा र मतवालापनमा होइन, व्यभिचार र कामुकतामा होइन, न त झगडा र डाहामा नै, तर प्रभु येशु ख्रीष्टलाई पहिर अनि कुकामनाहरू पुरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। त्यसरी दिन नजिक आउँदैछ प्रियहरू, कसरी हिँड्दै हुनुहुन्छ, कसरी हिँड्दै हुनुहुन्छ? हल्का फुल्का होइन, गम्भीर हुनुहोस्। अब त्यहाँ फर्क्यौँ हामी रुख तेह्रमा, अनि अर्को कुरा हामी हेर्नेछौँ, यहाँ के देख्छौँ भने चौध पद पनि हेरौँ पहिला। चौध पद, तब बिहानसम्म उनी तिनका खुट्टामा लेटिरहिन्। बोजको खुट्टामा रुखले कति ठुलो विश्राम पाइरहेको छ, अब उसलाई शिला टिप्ने पनि चिन्ता छैन, अब के गर्ने पनि चिन्ता छैन, के खाने पनि चिन्ता छैन, खाली त्यहाँ बसिरहेको छ, बोजको खुट्टामा लेटिरहेको छ, विश्राम उसले पाइरहेको छ। किन? किन सबै काम अब कसले गर्दैछ? बोजले गर्दैछ। रुखको के काम छ? के पनि छैन, त पर्खने हो, बस्ने हो, शान्त भएर बस्ने हो, त्यो दिनलाई पर्खने हो। रुखलाई पुरा भरोसा थियो बोझले गर्छ भनेर, ऊ आरामले सुतेको छ, उसलाई चिन्ता छैन, बिहानसम्म लेखिरहेको छ। अनि चाहिँ पुरा भरोसा, तपाईँलाई म उत्साह दिन चाहन्छु, पुरा भरोसा गर्नुहोस् प्रेसमा। तपाईँ साँच्चै मुक्ति पाउनु भएको छ भने, बाइबलले बताएको छ फिलिपीको छमा, जुन असल काम तिमीहरूभित्र सुरु गर्नुभएको छ उहाँले ख्रिस्टको दिनसम्म त्यो के गर्नुहुनेछ? पुरा गर्नुहुनेछ। अनि हामी चाहिँ ख्रिस्टको खुट्टामा, उहाँको पाउमा बस्ने हो, जहाँ चाहिँ सान्त्वना र शान्ति छ, त्यहाँ चिन्ता छैन। हामीले दिनमा चाहिँ हामीलाई जिम्मा त दिनुभएको छ, केही गर्नु पर्छ, तर फिक्री गर्नु पर्दैन, उहाँले गर्नुहुन्छ। भोलिपल्ट बोझले सबै गर्नेवाला थियो, अनि ख्रिस्टले पनि सबै काम सिद्धाउनुहुनेछ जब दिन हुनेछ, अनि हाम्रो मुक्ति निश्चय निश्चित भएको छ। बाइबलमा अलिक फिक्री हेरौँ, अब तिनवटा व्यक्तिहरू छन् जो चाहिँ ख्रिस्टको पाउमा आएका छन्, अनि त्यहाँबाट ख्रिस्टको पाउमा रहनु भनेको यो त्यहाँबाट सिक्नेछौँ हामी। रुख बोझको पाउमा लेटिरहन्, अनि बाइबलमा तिनजना व्यक्तिहरू छन् जो चाहिँ ख्रिस्टको पाउमा बस्न रुचाए, अनि ख्रिस्टको पाउमा उनीहरू पुगेको छन्। अलिक छिटो हेर्नेछौँ, तर अथवा पदमा पल्टाइ पनि हुन्छ होला। लुक्का सातो देखायो, एउटा चाहिँ तिम्रो सक्नुहुन्छ, लुक्का सातको 36-50 खण्डमा एउटी स्त्री छ जो चाहिँ रुँदै रुँदै आएको छ ख्रिस्टको पाउमा, अनि उसले त्यहाँ तेल खनाएको छ, अनि आफ्नै कपालले त्यो पुस्न थालेको छ। व्यभिचारी हो सबैलाई थाहा थियो, तर उसले ख्रिस्टलाई स्वीकार गर्दैछ, आफ्नो कमजोरी स्वीकार गर्दैछ, आफ्नो पाप स्वीकार गर्दैछ, अनि क्षमाको लागि ख्रिस्टको पाउमा आएको छ। त्यसले ख्रिस्टको पाउमा आउनु भनेको हाम्रो पापहरू स्वीकार गर्नु र उहाँलाई हाम्रो मुक्तिदाता हो भनेर स्वीकार गर्नु। पहिलो गर्दै देख्छौँ त्यो गर्नुभयो कि ख्रिस्ट तपाईँको मुक्तिदाता हुनुहुन्छ, कि आफ्नो पाप स्वीकार गर्दै आउनुभएको छ, नलजाइकन, समाजको डर नमानिकन, बाबुआमाको डर नमानिकन, जे उहाँको आज्ञा त्यो देख्दै उहाँको आउनु। दोस्रो चाहिँ प्रख्यात व्यक्ति छ, लुक्का 10 अध्यायमा, उसको नाम चाहिँ मरियम हो, उसलाई चाहिँ ख्रिस्टको पाउमा बसिरहनु मनपर्छ, घरिघरि ख्रिस्टको पाउमा पुगिरहेछ। अनि लुक्का 10 चाहिँ के हो भने, मार्था मरियम लाजरस ख्रिस्टलाई खाना बोलाउँछन्, अनि मार्था चाहिँ धेरै सेवा गरिरहेछ, उस व्यस्त छ, यता उता गइरहेछ, अनि मरियम देख्छ, मरियम त कहाँ छ, ख्रिस्टको पाउमा बसिरहेछ, अनि के गर्दैछ त्यहाँ, उसले वचन सुन्दैछ, सिक्दैछ। त्यसरी ख्रिस्टको पाउमा बस्नु भनेको चाहिँ सिक्नु हो, उहाँको वचनबाट सिक्नु, अनि विश्वासीहरू तपाईँले ख्रिस्टबाट सिकिरहनुपर्छ। तर जब तपाईँ मण्डलीमा आउनुहुन्छ, सिक्ने हृदय लिएर आउनुहोस्, मरियम जस्तै सिक्ने हृदय लिएर आउनुहोस्। ख्रिस्टको पाउ चाहिँ सिक्नलाई असल ठाउँ हो, हाम्रो पाप स्वीकार गर्न अनि सिक्न। अर्को चाहिँ तेस्रो व्यक्ति हामी देख्छौँ, प्रकाश 1 अध्यायमा त्यहाँले पल्टाएर हेरौँ, ख्रिस्ट दुःख भोग्नुभयो, कोर्रा हानिनुभयो, थुकाई सहनुभयो, किल्लाले घोचियो, क्रुसमा टाङ्गियो, बौरी उठ्नुभयो, 40 दिनपछि स्वर्ग जानुभयो, अनि उहाँको बाह्र चेलामध्ये एकजना युहन्ना भन्ने चेला उसको मृत्युको नजिक हुँदाखेरि परमेश्वरले उसलाई प्रकाश दिनुहुन्छ नि उसले ख्रिस्टलाई उहाँको महिमामा देख्छ पहिलोचोटि ख्रिस्टको महिमामा उहाँको वस्त्रहरू उहाँको बोलीहरू देख्छ नि यस्तो हुन्छ युहन्ना ख्रिस्टको पाउमा पछारिन पुग्छ लड्न पुग्छ प्रकाशैको अध्यायको बाह्र पददेखि हामीहरू अनि मसित बोल्ने आवाजलाई हेर्नका निम्ति म पछिल्लोतिर फर्केँ अनि फर्केपछि मैले सातवटा सुनका समाधानहरू देखेँ सात समाधानको बीचमा मानिसका पुत्र जस्तै एकजनालाई देखेँ जसले पाउसम्म पुग्ने पोसाक पहिरनु भएको छातीको वरिपरि सुनौला पेटी बाँध्नु भएको थियो उहाँका शिर र केश उन जस्तै सेता हिउँ जस्तै सेता थिए र उहाँका आँखाहरू आगोको ज्वाला जस्तै थिए न्यायपूर्ण हेराइ धार्मिक न्याय पन्ध्र उहाँका पाउहरू आगोको भट्टीमा खारिए झैं तल्किरहेको पित्तल जस्ता थिए र उहाँको स्वर चाहिँ धेरै पानीको आवाज जस्तै थियो अनि उहाँको दाहिने हातमा सात तारहरू थिए अनि उहाँको मुखबाट लागे दुई धारे तरवार निस्कन्थ्यो अनि उहाँको चेहरा चाहिँ आफ्नो शक्तिमा चम्केको घाम जस्तै थियो ख्रिस्ट आज यसरी हुनुहुन्छ सत्र अनि जब मैले उहाँलाई देखेँ तब म मुर्दा चाहिँ उहाँका पाउमा पछारिएँ अनि त्यसमा धेरै शिक्षा छ तर म चाहिँ के बाँड्न चाहन्छु भने ख्रिस्टको पाउमा हुनु भनेको हामी आफ्नो निम्ति मर्नु हो मेरो आफ्नै इच्छाहरू मेरो आफ्नै उद्देश्यहरू त्यसको निम्ति मरेको छु अनि ख्रिस्टको क्रुस उठाउँदैछु एउटा जिउँदो बलिदानको रूपमा के तपाईँले आफैलाई इन्कार गर्न सिक्नु भएको छ ख्रिस्टको पाउमा बस्नु भनेको आफैलाई इन्कार गर्नु हो हामी मर्यौँ संसारको निम्ति फेरि हामी देख्छौँ रुखमा फर्किन् रुख चाहिँ आरामले बसिरहेको छ बोसको खुट्टामा बोसको पाउमा अनि यो राम्रो चित्रण हो तपाईँ र हामी हुनुपर्ने चाहिँ त्यही हो अनि पन्ध्र पद हेरौँ अब अलिकति समय कम भएको हुनाले पन्ध्र पदमा चाहिँ अब रुखले अब केही पाउँदैछ पन्ध्र पद तिनले अझै भने चौध पदेखि हिँड्नु तब बिहानसम्म उनी तिनका खुट्टामा लेटिरहेनन् एकले अर्कालाई चिन्न सक्नुभन्दा अघि उनी उठिन् अनि तिनले भने खलामा एउटी स्त्री आएकी थिए भनी कसैलाई थाहा नहोस् बोझ पनि रुखको मर्यादाको आदर गर्दछ रुख कसैलाई थाहा नहोस् तिम्रो मर्यादामा कसैले आँच नपुर्याओस् तिमी गुणवती हौ यो गवाई यथावत रहोस् पन्ध्र पद तिमीले अझै भने तिमीले ओढेकी पछ्यौरा ल्याऊ र त्यसलाई समाध अनि जब उनले त्यो समय तब तिनले छ पाथी जाउ नापेर उनलाई बोकाइदिए अनि तिनी सहरमा गए यहाँबाट के सिक्छौँ भने बोज अब छिट्टै रुखसँग विवाह गर्नेवाला थियो अब त्यो विवाह कुन समारोह कुन बेला हुन्छ थाहा छैन तर त्यो दिन जसलाई पुग्ने चाहिँ बोजले अब प्रबन्ध गरेको छ अब फेरि गएर शिला टिप्नु पर्दैन अब फेरि दार्शिक रूपमा जानु पर्दैन ऊ अब बोज पनिवाला छ अनि ख्रिस्टले पनि उहाँ नाउन्जेलको लागि हामीलाई पुग्ने हामीलाई दानहरू हामीलाई आशिषहरू दिनुभएको छ लागेर दिनुभएको छ अनि यो दान चाहिँ के हो भने म काम पुरा गर्नेछु भन्ने कुराको प्रतिज्ञा पनि हो अनि ख्रिस्टले पनि हाम्रो मुक्तिको काम पुरा गर्ने प्रतिज्ञा गर्नुभएको छ अनि हामीलाई पुग्ने दिनुभएको छ अब यो छ पाथी भनेको कति हो त म जान्दिनँ तर धेरै नै थियो अनि एउटा स्त्रीलाई त्यो बोक्न गर्नै हुन्छ होला पक्कै पनि तर रुखलाई त्यो वास्तै छैन उसको त्यो बोझ गर्नु लागेको छैन त खुसी छ किन अब मेरो विवाह हुँदैछ अब म स्वतन्त्र हुँदैछु मेरो छुटकाराको दिन आएको छ अनि ख्रिस्टले भन्नुभयो मेरो बोझ हल्का छ ख्रिस्टको हामीलाई दिनुभएको आज्ञाहरू हल्का छ यो गरुङ्गो छैन मुक्ति नपाउँदा चाहिँ हामीलाई गरुङ्गो जस्तो लाग्छ अनि मेरो अनुभव पनि हो म चाहिँ एबेनेजर चर्चमा हुँदा मुक्ति पाएको थिएन अनि त्यहाँ प्रचार चाहिँ एकदम कडा हुन्थ्यो अहिले चाहिँ त्यहाँ सम्झौताहरू छ लाउने विषयमा के विषयमा तर जब म त्यहाँ थिएँ अनि प्रदेशको पनि त्यहीँ हुन्थ्यो त्यो बेला अनि त्यहाँ प्रचार एकदम कडा हुन्थ्यो लगाउने विषयमा केटा र केटी बिचको सम्बन्धहरूको विषयमा एकदम कडा अनि बाइबलले प्रचार हुन्थ्यो अनि कडा शब्द किन प्रयोग खास कडा त होइन तर त्यो बेला मलाई चाहिँ कडा लाग्थ्यो ओहो कस्तो गाह्रो छ है कस्तो गाह्रो छ कति कडा छ हाम्रो चर्च तर मैले मुक्ति पाएपछि एउटा नयाँ हृदय दिनुभयो. अब त्यो आज्ञाहरू मेरो लागि कडा छैन, तर त्यो आज्ञाहरू मेरो लागि सजिलो छ. किन? किन नयाँ मान्छेभित्र जो यो पालन गर्न सक्छ, जो ख्रिस्टको रूपमा बनिएको छ. ख्रिस्टले भन्नु, मेरो बोझ हलुको छ, मेरो भारी सजिलो छ. अनि रुखलाई पनि त्यो गरुङ्गो लागिरहेको छैन. अरू स्त्रीमा त गरुङ्गो लाग्थ्यो होला, तर रुख अब बोझसँग सुनैया सम्बन्ध भएको हुनाले बोझ चाहिँ दिएको भारी छ, भारी लागेको छैन. अनि यो जाँच चाहिँ राम्रो भयो. तपाईँलाई परमेश्वरको आज्ञाहरू कठिन लाग्छ, सायद तपाईँले मुक्ति पाउनु भएको छैन होला, सायद तपाईँ गम्भीर हुनुहुन्न होला. यो विषयमा जाँच्नु तपाईँलाई. अनि 16 पदमा नाओमीको एउटा प्रश्न अलिकति असम्म खालको छ, के भनेको यो जस्तो लाग्छ. 16 पदमा हेरौँ त. अनि जब उनी आफ्नी सासु कहाँ पुगिन्, तब तिनले भनिन्, के यो तिमी हौ मेरी छोरी? के भन्न खोजेको यो नाओमीले सोध्दैछ, अब तिमी श्रीमती बोअज भयो कि भन्दैछ. खास के भयो, तिमी को अझै मुआबी हो कि अब बोअजको पत्नी हो? अनि अब यहाँ हामीले सिक्नुपर्ने कुरा चाहिँ रुथको जवाब यहाँ देख्छौँ. अनि उनले ती मानिसले उनका निम्ति गरेका सबै कुरा तिमीलाई बताइदिन्. रुथ असल गवाई थियो. अनि हामी पनि ख्रिस्टका राम्रो गवाई हुनुपर्छ है. मर्कुस 5 एउटा व्यक्तिलाई ख्रिस्टले निको पार्नु भएर भन्नुभयो, जब सबैलाई बताइदियो प्रभुले कि तिमीलाई कति ठुला ठुला काम गर्नुभएको छ. के तपाईँ यसरी बताउन तयार हुनुहुन्छ, ख्रिस्टले तपाईँको निम्ति के कुरा गर्नुभयो भन्ने कुरा? अहिले चाहिँ हामीलाई सार्वजनिक रूपमा बताउनलाई देशको नियम चाहिँ बदलिएको छ, तर यो भनेको हाम्रो आफन्तहरू हाम्रो नजिककोलाई बताउने राम्रो मौका. हामी मुख चुप लाएर बस्न सक्दैनौँ, उहाँको आज्ञा होइन यो. खालि सार्वजनिक रूपमा किन हामी सबै मान्छे चिन्दैनौँ, त्यसलाई हामी अहिलेलाई प्रार्थना गर्दैछौँ, तर हाम्रो नजिकको व्यक्तिहरूलाई बताउने राम्रो मौका. बताउनुहोस् उहाँहरूलाई, अनि ख्रिस्टको बारे बताउनुहोस्, ख्रिस्टले तपाईँको लागि के गरिदिनु भयो भन्ने कुरा. अनि उसले चाहिँ 17 पदमा चाहिँ यो 6 पाती जो पनि मलाई पठाइदिए भनेर विवरण दिन्छ. अनि 18 पद हेरौँ, अनि अन्त गर्नेछौँ. तब तिनले भनिन्, मेरी छोरी, यस कुराको नतिजा के कस्तो हुने हो? सो थाहा नपाउन्जेल के बस्छ? चुपचाप बस्छ, शान्त बस्छ, होइन शान्त बस्छ, हतार नगर, अब शान्त बस्छ. किनभने यी मानिस आज यो काम पुरा नगरुन्जेल विश्राम लिने छैन. अब उहाँले गर्दै हुनुहुन्छ, तिमी शान्त बस्छ. फ्रेसले पनि काम गर्दै हुनुहुन्छ, अनि उहाँको यो काम उहाँले सिधाउनुहुन्छ एक दिन, तर हामी चाहिँ शान्त बस्ने हो. शान्त बस्नु भनेको के हो? दुईवटा पद हामी छिटो हेरौँ. भजन सङ्ग्रह 46:10 शान्त रहनु भनेको चाहिँ परमेश्वरलाई सिक्नु हो, उहाँ को हुनुहुन्छ भनेर जान्नु हो. भजन सङ्ग्रह 46:10 लेखेको छ, शान्त रहौ र परमेश्वर मनै हुँ भनी जान, म अन्य जातिहरूको बीचमा उच्च पारिनेछु, म पृथ्वीमा उच्च पारिनेछु. अनि जति यहाँ पल्टाएर भ्याउनु भएको छैन, फेरि अर्को पद पल्टन लाउँछु म. यो चाहिँ प्रस्थान 14 मजाउँ त, प्रस्थान 14 अनि 14 प्रस्थान 14 14 तपाईँले सुन्नुभयो नि हुन्छ, यहाँ लेखिएको छ, परम प्रभु तिमीहरूका निम्ति लड्नुहुनेछ र तिमीहरू चुपचाप बस्छ. शान्त बस्नु भनेको चाहिँ प्रभुको कामलाई पर्खनु हो. उहाँ हाम्रो लागि लड्दै हुनुहुन्छ, उहाँले हाम्रो लागि काम गर्दै हुनुहुन्छ. सब काम उहाँको, हामीले केही पनि गर्नु पर्दैन, हामी पर्खिने हो. आफूलाई उहाँको पावरमा राख्ने अनि पर्खिने. रुथले पनि त्यही गर्नु पर्थ्यो. रुथले अब केही गर्नु पर्थेन, खालि म चाहिँ तपाईँले मलाई बचाएको चाहन्छु भने त्यति मात्र आफ्नो हृदय देखाइरहेको थियो. अब बाँकी सब काम बोझको थियो. हामी आफैले आफूलाई बचाउन सक्दैनौँ, यो उहाँको काम हो, उहाँले पुरा गर्नुहुनेछ. त्यसैले नाओमीले भन्दैछ, तिमी चुपचाप बस्छ, बोझ कस्तो तिमीलाई थाहा हुन्छ, अब बोझको काम गर्नु देऊ, तिमी पर्ख. योना 14:3 हेरेर आजको यो 5 अन्त गरौँ. योना 14:3 ख्रिस्ट पनि आज जानुभएको छ, बिहान हुँदैछ, एउटा काम उहाँले गर्दै हुनुहुन्छ, एउटा प्रतिज्ञा दिँदै हुनुहुन्छ. योना 14:3 उहाँले भन्नुभयो, एकदेखि नै हेरौँ प्रियहरू, 14:1, तिमीहरूको हृदय विचलित नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, ममा पनि विश्वास गर, मेरा पिताको घरमा धेरै वासस्थानहरू छन्, त्यस्तो नहुँदो हो त म तिमीहरूलाई भन्ने थिएँ, म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। तिन भन्छ, अनि मैले गएर, अनि हामी के गर्ने, हामी शान्त बस्ने अनि उहाँको काम गरिराख्ने, जे दिनुहोस् त्यो गरिराख्ने, जुन भारी दिनुहोस् त्यो बोकिराख्ने हो, त्यहाँ पुग्ने भारी छ। तिन भन्, अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउनेछु, म फेरि आउनेछु, अनि म जहाँ छु त्यहाँ तिमीहरू पनि हो भनेर म तिमीहरूलाई आफू कहाँ लिनेछु। अब चार अध्यायमा त्यही भएको देख्छौँ। त्यसै प्रविष्यम अर्कोचोटि हेर्नेछौँ। रुथ अब बोझ हुँदैछ, बोझ अब रुथ लिन आउँदैछ, विवाह हुनेछ, रुथ अनि सधैँको लागि बोझको हुनेछ। तर यो हाम्रो हृदयको मुक्तिदाताको सुन्दर चित्रण होइन र उहाँले भन्नुभएको छ, म आउँदैछु र काम छ, म त्यो पुरा गरेर आउँदैछु। अनि मेरो प्रार्थना उहाँ आजै आउनुभएको हो, अहिले नै, अनि उहाँले हामीलाई आफ्नो साथमा लिएर जानुहुनेछ। हामी चाहिँ चुपचाप बसौँ, शान्त बसौँ, उहाँको भारी हामी बोकिरहौँ, उहाँले गर्नु सबै काम भरोसा गर्नु। आउनुहोस् प्रार्थना गर्नेछु म छोटो, अनि सिमोन भाइलाई अगाडि बोलाउनेछु। पिता धन्यवाद छ र तिन अध्यायबाट हामीले सिक्न पाएको कुराहरूको लागि, सबैलाई सहायता गरिदिनुहोस् प्रभु, जे जे कुराहरू सिक्न पायौँ ती पालन गर्न हृदयहरूमा काम गरिदिनुहोस्। धन्यवाद छ, प्रार्थना गर्छौँ प्रभु यीशुको नाममा, आमेन। सर तपाईँहरू सबैलाई धेरै धन्यवाद छ। सिमोन भाइ स्वागत छ।